नमस्कार। कार्यक्रम संगीत साधनामा यहाँलाई स्वागत छ। म दुर्गा अधिकारी अनि प्रविधि संयोजनमा हुनुहुन्छ राधिका ओझा। संगीत साधना कार्यक्रम यहाँहरूले रेडियो नेपालका मिडियम एपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 MHz, त्यस्तै www.radionepal.gov.np, www.onlineradionepal.gov.np का साथै तपाईँले रेडियो नेपालको एपलाई आफ्नै मोबाइलमा डाउनलोड गरेर पनि हामीलाई संसारभर सुन्न सक्नुहुनेछ। संगीत साधना कार्यक्रममा हामी पुराना कालजयी सफल र चर्चित संगीत साधकहरूका प्रेरक जीवन अनुभवसँगै संगीत साधनाका पलहरू यहाँहरूलाई सुनाउँदै आइरहेका छौँ। आजको संगीत साधनाभित्र हामी वरिष्ठ गायिका सुशीला कंसकारका जीवन अनुभवसँगै संगीत साधनाका प्रसङ्गहरू अनि उहाँकै स्वरहरू यहाँहरूलाई सुनाउनेछौँ। सुशीला कंसकारको स्वर गोपाल योञ्जनको रचना र संगीत रहेको थियो यो गीतमा। नेपाली गीत संगीतको आकाशमा थोरै त्यस्ता स्रष्टाहरू हुनुहुन्छ जसले नेपाली गीत संगीतको एउटा छुट्टै मर्म बोक्नु भएको छ। यस्तै मर्म बोकेका केही कलाकारहरूमध्ये सुशीला कंसकार पनि एक हुनुहुन्छ, जसले आफ्नो शैशवकालदेखि नै गीत संगीतको यात्रा सुरु गर्नुभयो। जीवनका उकाली ओह्रालीका मोडहरूले संगीतको यात्रालाई मोडे पनि उहाँको गीतप्रतिको मोह कहिल्यै टुटेन। अरू कलाकारहरूले जस्तो सुशीला कंसकारले धेरै गीत गाउनु भएन, तर जति गाउनुभयो ती सबै सुमधुर बने, कालजयी बने। यस्तै सुमधुर स्वरकी धनी सुशीला कंसकारसँग भएका कुराकानी आजको कार्यक्रममा हामी प्रस्तुत गर्नेछौँ। जीवनका 7 दशक बिताइसक्दा पनि उस्तै उर्वर देखिनु भएकी क्रियाशील सुमधुर स्वरकी धनी सुशीला कंसकार यतिखेर के गर्दै हुनुहुन्छ अनि विगतमा उहाँले गीत संगीतको क्षेत्र सँगसँगै अन्य के कामहरू गर्नुभयो, जिन्दगीका उकाली ओह्रालीका मोडहरू कस्ता थिए, यिनै सन्दर्भ सँगसँगै उहाँको गीतप्रतिको मोह, लगाव र उहाँका स्वरका चर्चा आज हामी गर्नेछौँ। तर त्योभन्दा अगाडि फेरि पनि सुशीला कंसकारकै स्वरमा रहेको यो गीत राख्छौँ, त्यसपछि हामी उहाँसँग भएको कुराकानीको त्यो प्रसङ्गलाई जोड्नेछौँ। सबैभन्दा पहिला चाहिँ दिदीलाई कार्यक्रममा स्वागत गर्छु। यहाँलाई धेरै धेरै स्वागत छ हाम्रो स्टुडियोमा।
दुर्गा बहिनीलाई धेरै धेरै धन्यवाद।
आरामै हुनुहुन्छ?
आरामै छु।
यति बेलाका दिनहरू कसरी बितिरहेका छन् दिदी?
अहिले त नर्मल हो।
दिनभरि के गर्नुहुन्छ?
घरैमा व्यस्त हुन्छ, घरको कामै धेरै हुन्छन् होइन। घरको अब खानापिना गर्नु पर्यो, त्यसपछि अब तल बगैँचामा हेर्नु पर्यो, नाति नातिनीलाई हेर्नु पर्यो, त्यस्तै जेनरली नि त्यस्तै बितिरहेछ।
घर आएपछि जिन्दगी सँगसँगै गीत सङ्गीत पनि त गुनगुनाइरहनुहुन्छ होला?
त्यो त छ, त्यो त भइरहन्छ। त्यो त
रियाज अहिले पनि गरिरहनुहुन्छ?
अलिअलि आफ्नै खुसीको लागि, गीत गाउँदाखेरि रमाइलो हुन्छ नि होइन, अलिअलि रियाज भयो भनेदेखि त्यस्तै मात्रै हो, अरू केही छैन। खास गरी एक्लै भयो भने म आफ्नो मनपर्ने गोपाल दाईकै गीत भयो। धेरै गोपाल दाईको गीतहरूमा के हुन्छ, एउटा प्रेरणा हुन्छ, एउटा लाइफ छ नि त्यसमा, लाइफसँग संलग्न भए जस्तो हुन्छ। त्यो गीत गाउँदाखेरि आफूलाई रमाइलो हुन्छ के, त्यो फिलिङ्सहरू त्यो गीतले त्यस्तो पार्छ। त्यस कारण उहाँको गीतहरू नै म यसो पढ्छु, गाउँछु त्यस्तो।
यहाँको जन्मथलो काठमाडौँ नि होइन?
काठमाडौँ हजुर।
नेवार समुदायकी चेली
हजुर।
त्यही नेवार समुदायको बाहुल्य त असम क्षेत्रको बसोबास, मठ मन्दिरहरू वरिपरि, यिनै कुराहरूले त होला नि, तिनै भजन कीर्तन यिनै कुराहरूले त होला नि यहाँलाई गीत सङ्गीतप्रति हौस्याएको त होइन?
त्यो मात्रै होइन कि हाम्रो बाल्यकालमा चाहिँ नेवार समुदायले नेवारी संस्कृतिलाई बचाउनु पर्छ भनेर हामी बाल कलाकार भनौँ न त्यस्तो गरेर चाहिँ नेवारी साहित्यलाई उठाउनको लागि हामीलाई प्रोत्साहन दिएको थियो र एउटा नासखल भन्ने पनि खोलेको थियो। अनि त्यहाँ हामी चाहिँ सबै नेवारी गीतहरू नेवारी नाचहरू त्यहाँ प्र्याक्टिस गर्थ्यौँ सिक्थ्यौँ है। टाइम टाइममा चाहिँ अब एकचोटि चाहिँ चौबेनलाई यहाँ आएको थियो है, त्यस्तो त्यस्तो बेलामा चाहिँ नासखलले चाहिँ हाम्रो संस्कृति के छ त भनेर संस्कृतिहरू देखाउँछन्। यही सिंहदरबारको नाचघरमा अनि उता ग्यालेरी बैठकमा त्यस्तो प्रदर्शन गर्थ्यो। त्यसैबाट चाहिँ अनि अलिअलि गीत पनि गाएको, मैले डान्स त गरेका छैन है
हजुर,
त्यही बेला अलिअलि नेवारी डान्सहरू गरेका थिएँ एउटा दुइटा, त्यसपछि चाहिँ डान्समा चाहिँ म लागेको छैन
हजुर।
अनि त्यसपछि म रेडियो नेपालमै आएर एउटा दुइटा गीत गाएको
हजुर। त्यो बच्चापन बालापनदेखि नै गीत सङ्गीत भनेपछि चाहिँ यहाँलाई एकदमै मन पर्थ्यो
हजुर।
विशेष गरी त्यतिखेर चाहिँ के गाउनुहुन्थ्यो भजनहरू?
नेवारी फोक सङहरू।
ए
नेवारी फोक सङहरू,
नेवारी लोक भाकाका गीतहरू,
लोक भाक भाकाका हजुर
हजुर। समूहमा गाउनुहुन्थ्यो कि एक्लै पनि गाउनुहुन्थ्यो?
एक्लै एक्लै गाउँथे, समूहमा पनि एउटा दुइटा छ
हजुर
त्यस्तो।
अनि यहाँको आवाज मिठो रहेछ, गीत अझै गाउनुपर्छ भनेर अरूले हौस्याउनु पनि त हुन्थ्यो होला नि यहाँलाई?
कहिले काहीँ भन्नुहुन्छ, अब भन्नेहरू पनि बितिसक्नु भयो अहिले
त्यतिखेर भन्नेहरू बितिसक्नु भयो है। यहाँको घरमा त पक्कै पनि साङ्गीतिक वातावरण त थियो होला?
छैन छैन, मसँग हार्मोनियम पनि छैन, केही पनि छैन। खालि म अब गीत गाउनु पर्यो भनेदेखि अब जुन ठाउँमा जे काम गर्नुपर्ने हो त्यहीँ गएर चाहिँ प्र्याक्टिसहरू हुन्थ्यो, अनि सिद्धिएपछि सिद्धियो, घर आयो, घरैको कार्यक्रममा व्यस्त हुन्छ होइन। अनि पछि कहिले के गर्ने हो त्यो चाहिँ त्यही बेलामा त्यहाँ गयो, अलिकति प्र्याक्टिस गर्यो अनि गायो त्यस्तो
सक्यो। बुवाहरू सङ्गीतमा हुनुहुन्न थियो?
छैन छैन, कोही पनि छैन।
भनेपछि सङ्गीतको घराना यहाँको होइन?
होइन, मुख्य चाहिँ त्यही हो, नेवारी कल्चरलाई चाहिँ जोगाउनु पर्छ भनेर बुवाले चाहिँ नेवारी गीतहरू त्यो नासखला संस्थामा पठाएर त्यो त सबैले संरक्षण गरे जस्तै हाम्रो मामाहरू सबै लागेको त्यसमा
हजुर हजुर।
दुर्गालाल दाईहरू, मानिकलाल श्रेष्ठ उहाँहरू सबै नै लाग्नु भएको छ, अनि बासु पासा, पुरानो पुरानो नाउँ अहिले सम्झिएको सम्झिरहँदैन, एउटा दुइटा झट्टै देखेकोलाई सम्झ्यो त्यस्तो।
यहाँको औपचारिक शिक्षा स्कुल पनि त यहाँले पढ्नु?
स्कुलको सानो सानो क्लासमा चाहिँ मैले आर्टिस्ट भएर काम गरेँ होइन, गीत गाएँ, एउटा दुइटा डान्स पनि गरेँ। त्यसपछि चाहिँ अनि मैले डान्स त गर्दै गरेन तर गीत चाहिँ पछि आएर पनि गाएँ
हजुर हजुर।
एसएलसी पास भइसकेपछि आइएससी पढेको बेलामा जस्तो छ, आइएससी आइए पढेको बेलामा यही सागरको छाती गाएको त्यो बेलामा।
यहाँको पहिलो रेकर्डेड गीत चाहिँ त्यही थियो, सागरको छाती,
सागरको छातीमै थियो, तर त्यो चाहिँ नाचघरमा भएको थियो,
राष्ट्रिय नाचघरमा भएको थियो,
पुरानो राष्ट्रिय नाचघरमा भएको थियो। त्यो बेलामा त्यहाँ ठाउँ लिएको थियो, कुनै के भएर हो मलाई थाहा भएन,
रेडियो नेपालले आयोजना गरेको तर राष्ट्रिय नाचघरमा भएको थियो प्रतियोगिता
त्यस्तो लाग्छ। अनि श्री पाँच महेन्द्र
हजुर
उहाँले हामीलाई पुरस्कार पनि दिनु मेडल दिनुभएको थियो त्यो बेलामा। किरण खरेल दाई हुनुहुन्छ, शिवशङ्कर दाई, गङ्गा राणा, प्रेम ढोज दाई उहाँहरू पनि हुनुहुन्थ्यो।
यो गीतको रचना र सङ्गीत?
रचना त रत्न शमशेर थापा हो
हजुर,
अनि सङ्गीत चाहिँ प्रेम मानिक, प्रेम ढोज दाई र मानिक,
प्रेम मानिक भनेर त्यतिखेर डुएटमा उहाँहरू गर्नुहुन्थ्यो, प्रेम ढोज प्रधान र
मानिक
रत्न चाहिँ दुईजनालाई त्यसरी पनि भनेको थियो त्यतिखेर होइन। यो गीत गाइसकेपछि जुन रेकर्ड भयो होइन, त्यसपछि कस्तो खालको रेस्पोन्स आयो यहाँलाई?
धेरै राम्रो छ, गाउनुपर्छ गाउनुपर्छ भन्नुहुन्छ सबैले होइन
हजुर।
तर अब स्कुल पनि मेरो अब त मारुम क्लासहरू बढ्दै गयो, उता पनि ध्यान दिनु पर्यो। सिमल जस्तै उठ्दै जाने गीत गाएको पनि त्यही ताका जस्तो लाग्छ। मतलब 23-24 सालतिर हो कि साल ठ्याक्क ठ्याक्क मैले सम्झिन सकेन। त्यसपछि फेरि अरू बिचबिचमा गाएको गीतहरू त अहिले यहाँ छँदै छैन, त्यही एउटा चाहिँ बाँकी थियो।
त्यो पहिलो गीत चाहिँ अब होइन छातीभरि त्यो गीत गाउनुभयो, त्यो गीत त चर्चित भयो नि।
हजुर,
एकदमै सुरिलो आवाज, मिठो आवाज कि धनी भनेर सबैले यहाँलाई चिन्नु पनि हुन्छ। त्यतिखेर पनि प्रशंसा सबैले गर्नु नै
भयो। सागरको छातीमा नयन मिस्दै बिउँझेको लहर लहरको अधर चुम्छङ्गाई रङ्गीन रातमा आहा
यति मिठो आवाज छ, तर अहिले किन यहाँका गीतहरू आइराखेका छैनन् बजारमा?
मैले नै प्रयास गरेको छैन।
गाउँ फेरि पनि स्टुडियोमा गएर गाउँ केही गरौँ भन्ने हुँदैन यहाँलाई अहिले?
कहिले कहीँ लाग्छ, तर अब सबै मिल्नु पर्यो नि, नमिलेको भएन नि।
हजुर हजुर,
त्यही हो,
सबै थोक वातावरण मिलेको छैन। घरबाट यसरी यस्तो राम्रो आवाज भएको मान्छे अब फेरि पनि गाउनु पर्छ भनेर हौसला दिनुहुन्न, घरबाट भन्नुहुन्न यहाँलाई?
मैले त आफैले इनिसिएटिभ लिने हो, तर होइन जस्तै कि अब गोपाल दाईको गीत भयो त्यस्तै प्रपर भयो भनेदेखि म कोसिस गर्छु, मलाई मनपर्छ। यस्तै बाहिरै नगाए पनि आफैले गाएर सन्तुष्ट लिनलाई पनि त हुन्छ, त्यस्तो राम्रो राम्रो गीत भयो भनेदेखि त्यही हो।
त्यस्तो राम्रो गीत पाउनुभयो भने अझै पनि गाउने मन छ।
हजुर,
त्यतिखेर त नेपालमा सङ्गीतको शिक्षा लिने पद्धति पनि थिएन होला, जुन पछि पछि अहिले त नेपालमा सङ्गीतको शिक्षा लिन पाइन्छ, शास्त्रीय सङ्गीतको ज्ञान लिन पाइन्छ। तर यहाँहरू हुर्केको बढेको बेलामा, यहाँहरूले गाउने बेलामा त्यतिखेर सङ्गीतको शिक्षा नेपालमा लिन पाइन्थ्यो त?
थिएन, तर पछि आएर स्कुल स्कुलमा चाहिँ सङ्गीतको पनि क्लास छ रे भन्ने सुने, त्यस्तो मात्रै हो।
यहाँले त त्यसरी औपचारिक शिक्षा लिन त पाउनु
भएन? लिएन, मैले लिएको थिएन।
खास पढ्नु भएको स्कुल?
कन्या मन्दिर हाई स्कुल,
कन्या मन्दिरबाट। त्यसपछि हाई स्कुलको पढाइ सकिसकेपछि आइए पढ्नको लागि अथवा आइए आइएससी पढ्नको लागि कलेजमा भर्ना हुनुभयो?
हजुर, त्रिचन्द्र कलेज गएँ।
त्रिचन्द्र कलेजमा पढ्नुभयो?
त्यहीँबाट पुरा भयो।
त्यो कलेज लाइफमा त्यतिखेर त यहाँ जवानी हुनुहुन्थ्यो होला, त्यतिखेर चाहिँ गीत गाउनुहुन्न थियो?
त्यतिखेरै आएर गीत गाएको हो, त्यो सिमल जस्तै तिनीहरू एउटा फाटफुट प्रेमदोज दाईहरूको सङ्गीत भएको जवानी रात शीतल जुन छेरा छमछम प्यारो मौसम आउँछ याद भन्ने त्यो गीत पनि रत्न शमशेर थापाले नै बनाउनु भएको हो। त्यो भयो, अनि मगमगाउँदो बासना पनि उहाँकै हो, अनि बिचबिचमा हमिङ गरेको त्यो अहिले तारदेवले गाइराख्नु भएको छ, त्यो तारदेव र प्रेमराज दाई।
जुन बेला यहाँ उर्वर उमेरको समय हुनुहुन्थ्यो त्यतिखेर ती गीतहरू आए यहाँका, तर त्यति धेरै गीतहरू चाहिँ यहाँले गाउनु भएन छ। जति गीतहरू गाउनुभयो ती सबै पपुलर भए, मिठा भए, तर धेरै लग्गा लगी एकपछि अर्को आउने क्रम चाहिँ रहेन छ।
त्यतिमै सन्तुष्ट थिएँ नि म।
अरू केहीले बाधा त पुगेको होइन?
होइन होइन।
त्यतिखेरका सहकर्मी अथवा भनौँ न गीत गाउने सहकर्मी, त्यतिखेरका सहपाठीहरू भनेको त प्रेमदोज प्रधान अनि उहाँहरू नै होला, गोपाल योञ्जन उहाँहरू नै हुनु।
त्यो बेलामा थिएन, प्रेमदोज दाईहरू त धेरै अगाडि, गोपाल दाईसँग त त्यो चिनाजानी भएको त्यही 27-28-29 सालतिर होला। त्यसपछि उहाँको गीत गाएको त यो 30-33 सम्ममा
30-को दशकमा भनौँ न,
29-30-को दशकमै भनौँ न। त्यसपछि फेरि चाहिँ त्यो क्रम छुट्यो मेरो नि।
हजुर,
दुइटा त्यो गीत गरेँ, मलाई मर्नु न बाँच्नु र उडी जाउँ भने त्यो दुइटा है
हजुर
त्यो त्यो सकेपछि म फेरि अर्को काममा लागेँ त्यसपछि फेरि छुट्यो अब बिर्स्यो यो कुरै बिर्स्यो अनि फेरि अलिकति अलिकति फुर्सद भएको बेलामा फेरि जोडिन गयो त्यहाँ गोपाल दाईकै 46-47 सालतिर अनि फेरि एउटा दुइटा गीत गाएँ त्यस्तो मेरो
विशेष गरी गोपाल योञ्जनका रचना सङ्गीतमा यहाँले गीत गाउनुभएको रहेछ
हो
लगभग 3 त्यसपछि प्रेमदोज प्रधानको सङ्गीतमा पनि यहाँले गाउनु भएको छ
पहिला यहाँ यहीँ रेडियोमा त्यो गाएको थिएँ त्यो त अब यहाँ छैन पनि होइन अनि फर्स्ट गाएको चाहिँ त्यही भयो त्यो त छ अनि पछि हामी फेरि यहाँ आएर पनि रेकर्ड गऱ्यौँ कि त्यो बिग्रियो रे यहाँ भन्दाखेरि अनि त्यो एउटा यहाँ फेरि आएर हामीले रेकर्डिङ गरेका थियौँ सागरको छाती चाहिँ त्यो एउटा याद छ पुनरिटेक गरेको त्यो पहिलाको सबै हरायो भने कि बिग्रियो भने कि त्यस्तो जे भए पनि त्यस्तो भयो
उडी जाउँ भने पनि गोपाल योञ्जनकै होइन
हजुर
त्यो गीत पनि उहाँले नै रचना सङ्गीत गर्नुभएको दुइटै
त्यो त्यो गीत गाउँदाखेरि म चाहिँ म पनि माइन्ड पुलिस क्लबमा चाहिँ त्यो थिएँ उहाँले पनि त्यहाँ काम गर्नुहुन्थ्यो है
हजुर एकदमै मिठो गीत छ नि यो त
हजुर सबैले मन पराउनुहुन्छ त्यसमा रियालिटी पनि छ गीत गाउँदा फेरि पनि रमाइलो छ होइन अनि फेरि सबैलाई आफ्नै जिन्दगीमा पर्या हो कि जस्तो छ नि त्यो
वास्तविक जीवनको कहानी जस्तो
गोपाल दाईको प्राय गीत त्यस्तै छन् कि त्यसैले त्यो गीत गाउँदाखेरि आफूलाई रमाइलो लाग्छ एकदम मजा लाग्छ त्यस्तो
गीत गाउँदाखेरि छनौट गरेर पनि गाउनुहुन्थ्यो जस्तो यो गीत गाउँछु यो गीत गाउन्न भन्ने पनि हुन्थ्यो
थिएन खोइ छैन
जुन आयो त्यही गाउनुहुन्थ्यो
त्यही हो त्यस्तै भइरहेछ अहिलेसम्म है क्वान्टिटी पनि धेरै छैन नि त्यो पनि यादै थिएन त्यसै त्यसै छोड्नुहुन्छ आफ्नो एउटा दुइटा गीत त कलेक्सन गरेर राख्नुपर्छ भनेर त्यसो भनेपछि मात्रै मैले ल हो बा भनेर अनि त्यो सङ्कलन गर्न थालेको
हो नि त यस्तो आवाजको धनी हुनुहुन्छ यति मिठो गीत गाउन सक्ने कला छ यो कलालाई यत्तिकै छोपेर राख्नुभयो नि उडी जाउँ भने यो गोपाल योञ्जनको गीत भयो यहाँले गाउनुभयो होइन त्यो गीतको रेकर्डिङ चाहिँ कहाँ भएको थियो त
रेडियो नेपालमै भएको थियो
यहीँ रेडियो नेपालमै
दिएर यहीँ गरेको त्यो पनि म अनि मलाई मर्नु न बाँच्नु पनि अनि त्यो यो उडी जाउँ छ नि त्यहाँ गोपाल दाईले नै बाँसुरी बजाउनु भएको थियो दुवै गीतमा उहाँ आफैले बजाउनु भएको थियो
हजुर उहाँ त बहु प्रतिभाको धनी मानिस नि त सबै थोक बाजा रिदमहरू सबै आउने होइन
त्यो मैले गाएको गीतहरूमा उहाँले आफैले बजाउनु भएको
हजुर
हिँड रेडियो नेपालमै गरेका थिएँ
त्यतिखेर गीत रेकर्ड गर्दा कस्तो हुन्थ्यो दिदी जस्तो अहिले त अब कम्प्युटरहरूले जोडजाड गरेर पनि बनाउने चलन छ सुरतालहरू खुस्कियो भने पनि बनाउने सिङ्गार्ने चलन छ मिक्सिङहरू हुन्छ
अरू एउटा अम्बर गुरुङ दाईको पनि एउटा गीत छ
हो हो
आकाशमा चोइटिएको है त्यति हो यो पनि त्यहीँ आएर गीत गाएको नेपालमै आएर गीत गाउन आएको त्यसपछिको चाहिँ अनुताप पनि यहीँ आएर गीत गाउन आए जस्तो लाग्छ त्यो बिनेलामा हुनुहुन्छ त्यो कम्पोजर
हजुर हजुर
म्युजिक कम्पोजर
जे होस् जति रेकर्ड भयो रेडियो नेपालमै रेकर्ड भएका रहेछन् गीत
एउटा त्यही हो म फुल थिएँ एउटा चाहिँ गोपाल दाईको स्टुडियोमा
हजुर
त्यहाँ भएको थियो
ए त्यो गीत चाहिँ उहाँको
स्टुडियोमा
आफ्नै गोपाल योञ्जनको त घरमा स्टुडियो थियो
त्यही रेकर्ड गरेर अनि यहाँ प्रोग्राममा दिएका थिएँ
गोपाल योञ्जनका 3 गीत यहाँले गाउनुभयो मलाई मर्नु न बाँच्नु बनायो पिरतीले एउटा अर्को उडी जाउँ भने 2 अर्को म फुल थिएँ 3 गीत गाउनुभयो तिनटै चर्चित भए गीत
हजुर
होइन
तर मैले त्यो म फुल थिएँ त्यतिको सुन्दिनँ त, अहिले युट्युबमा पनि देखिँदैन म फुल थिएँ, म त रेडियो नेपालमा छैन कि त्यो गीत हरायो किन भन्ने सोचेको थिएँ मैले के
छ। अब यी तिनवटा गीतमध्ये यहाँलाई साँच्चै नै दिलमा बसेको गीत आज एक टुक्रा सुनौँ न त अहिले।
म फुल थिएँ, म फुल थिएँ तर मेरो सुबास नै थिएन, मान तिमलाई पाउने मेरो भाग्य नै थिएन, मान तिमलाई पाउने मेरो भाग्य नै थिएन।
यो गीत चाहिँ गोपाल योञ्जनको रचना र सङ्गीतमा रहेको छ, सुशीला कंसाकारले गाउनुभएको छ यो गीत, र यो एकदमै कालजय गीत हो, पुरानो गीत हो, मिठो गीत हो। यो गीत हामी एकैछिन श्रोतालाई राख्छौँ, त्यसपछि हामी कुराकानीलाई अगाडि बढाउँछौँ। आज हामीसँग अतिथिको रूपमा एकदमै प्रतिष्ठित गायिका सुशीला कंसाकार स्टुडियोमा आमुन्ने सामुन्ने हुनुहुन्छ। उहाँलाई हामीले धेरै आग्रह गरेर स्टुडियोसम्म ल्याएका छौँ र उहाँसँग हामी कुराकानी गरिरहेका छौँ। खासमा सुशीला कंसाकारले धेरै गीत गाउनु भएको छैन, तर जति गाउनु भएको छ ती सबै गीतहरू कालजयी बनेर बसेका छन्, र यी गीतहरू पनि आजको कार्यक्रममा हामी प्रस्तुत गर्दै जानेछौँ, कुराकानी सँगसँगै हामी जोड्दै नै जानेछौँ। अब हामी कुराकानीलाई नै अगाडि बढाउँ। गोपाल योञ्जनसँग, प्रेमदोज प्रधानसँग यहाँले काम गर्नुभयो, त्यस्तै अरू पनि यहाँका त्यतिखेरका कलाकार साथीहरू, सर्कलहरू अरू पनि हुनुहुन्थ्यो होला नि होइन?
कलाकार साथीहरू
हजुर,
साथीहरूमा सङ्गीता प्रधानजी पनि थियो त्यो बेलामा, उहाँलाई भेटेको थिएँ, उहाँसँग पनि अलिअलि सिकेका थियौँ हामीले सरगमहरू।
2022-23 सालको चाहिँ एकदमै पपुलर गायिका, यहाँले स्टेजमा पनि गाउनुहुन्थ्यो अरे त?
त्यही नेवारी लोकगीतहरू स्टेजमा गएको थिएँ, त्यो भनेको धेरै अगाडि नै रेड नेपालै आएको थिएन त्यो बेलामा, त्यो बेलामा त्यो स्टेजमा गएको थिएँ।
ए, नेवारी फोक सङ्गहरू, नेवारी लोक भाकाका सङ्गहरू चाहिँ, गीतहरू चाहिँ
स्टेजमा गएको छु
गाउनुहुन्थ्यो मैले सुनेअनुसार स्टेजमा पनि गाउनुहुन्थ्यो 22-23 सालतिर भन्ने सुनेको होइन?
22-23 सालतिर भनेको त्यही सागरको साथमै स्टेजमा होला।
हजुर हजुर हजुर, त्यतिखेर महेन्द्र राजाले पनि यहाँलाई राम्रो छ स्वर भनेर भन्नुहुन्थ्यो अरे नि हो?
त्यस्तै खोइ अस्ति भुवनजीले त्यही भन्नु पो, मलाई त थाहा छैन।
भुवनचन्दले
अस्ति एउटा तारादेवी कोष भनेर एउटा थियो नि, त्यहाँबाट एउटा सम्मान दिएको बेलामा त्यही सिलसिलामा तिमीले गीत गाउन छोड्यो यस्तो यस्तो छ भनेर फोनले भन्नुभएको थियो कि त्यसरी।
राजा महेन्द्रले समेत तारिफ गरेको मान्छे हौ भन्नुभएको थियो होला। त्यतिखेरकै सहपाठी नै हुनुहुन्छ होला भुवनचन्द पनि होइन?
हामी कन्टेम्पोररी नै हो, त्यस्तै
सँगसँगै
सँगसँगैको
पहिल्यैदेखिको चिन्जान थियो
थियो।
भुवनचन्द पनि गाउनुहुन्छ
हो,
अहिले उहाँ अभिनय क्षेत्रतिर बढी प्रख्यात हुनुभयो, तर गीत पनि गाउनु भएको छ भुवनचन्दले। यी गीतहरू सँगसँगै अब यहाँका आफ्ना जिन्दगीका दिनचर्याका कुराहरू पनि थोरै गर्छु है म। जस्तो यहाँले आफ्नो पढाइ पुरा गरेपछि सडक विभागमा पनि काम गर्नुभयो क्यार होइन?
हजुर, 30 वर्ष जति काम गरे
सडक विभागमै हुँदाखेरि यहाँको विवाह पनि भयो।
अब त्यो त 30 वर्षसम्म त्यहाँ काम गरेको होइन?
हजुर,
हुँदाखेरि त्यही अवधिभित्र अनि
विवाह पनि भयो।
भयो
हजुर, इन्जिनियर हुनुहुन्थ्यो
हजुर
यहाँको श्रीमान होइन त? दुवैजना एउटै विभागमा काम गर्नुहुन्थ्यो,
एउटै विभागमा।
रमाइला थियो होला त्यतिखेरका दिनहरू?
रमाइलै भन्नु पर्यो, अब जस्तो दिन आउँछ त्यस्तै बिताउनु पर्छ होइन र?
हजुर, यिनी जागिरी जीवनहरूले गर्दा, पारिवारिक जीवनहरूले गर्दा यहाँलाई गायन क्षेत्रमा सक्रिय हुन उति समय दिन नपाउनु भएको हो कि?
मुख्य त त्यही हो, अब अफिस आवर भेटाउनु पर्यो, त्यसपछि बच्चाहरू भयो होइन, बच्चाहरूलाई हेर्नु पर्यो, उनीहरूलाई सबै स्कुलहरूको हुन्छ होइन, त्यो सबै गर्दाखेरि अनि भ्याउँदै भ्याउँदैन यतातिर, त्यसपछि उनीहरू ठुल्ठुलो भइसकेपछि गएको हो त्यो
गीतहरू।
पहिला
चाहिँ गर्न पाउनु भएन, पछि बच्चाहरू अलि ठुलो भएपछि चाहिँ, अहिले चाहिँ छोराछोरीहरूले भन्नुहुन्न गीत गाउनु अब भनेर भन्नु,
मनपर्छ भने गाउनुपर्छ भन्छ, अब उनीहरूले भनेर पनि त भएन, रियाजै गर्नुपर्छ नि, रियाज नगरिकन गीत गाएर त हुँदैन नि,
हुँदैन
है, इच्छा भए पनि।
छोराछोरीहरू चाहिँ यहाँका कतिजना हुनुहुन्छ?
दुईवटा छोरा छोरी छैन।
छोरा बुहारीहरू घरमा हुनुहुन्छ अहिले?
छ,
सबैजना हुनुहुन्छ।
सानोको त बिहा भएको छैन।
परिवारमा अहिले चाहिँ छोरा बुहारी अनि हजुर यति नै?
नातिनी दुईवटा छन्।
पारिवारिक जिन्दगी चाहिँ चलिरहेछ?
चलिरहेछ।
गीत गाउने क्रममै पनि यहाँले जस्तो राष्ट्र गानका सङ्गीतकार अम्बर गुरुङको आकाशमा छुटेका बादलका टुक्रा,
आकाशमा चोइटिएका बादलका टुक्राहरू,
सुनिल देउजाको रचना,
सुनिल देउजाको रचना, सङ्गीत अम्बर गुरुङ,
अम्बर गुरुङको,
हजुर,
यो गीत गाउनुभयो। यो चाहिँ कहिलेतिर गाउनुभएको गीत हो?
ए, उडी जाउँ गीत गाएको भन्दा पछि गाएको त्यो, पछि 38 होइन 39-40 सालतिर होला।
39-40 सालतिर गाउनुभएको?
उहाँ सुनिल देउजाले नै सबै एरेन्ज गर्नुभएको त्यो त।
ए हजुर।
अम्बर गुरुङ सर कहाँ गएर यो सबै सङ्गीत राख्ने त्यो सबै उहाँले तयारी पारेपछि गीत गाउन मात्रै मलाई दिनुभएको। अम्बर गुरुङ सर कहाँ गएर सिक्न गएँ
हजुर,
अनि यहाँ रेडियोमा गएको।
यसरी नै यहाँका गीतहरू जति छन् त्यति नै यसरी नै चले। बाहिर पढ्न विदेशतिर पनि जानुभयो? या
गएको थिएँ, त्यहाँ इन सर्भिसमै गएको म, नारी दिवसमा एउटा सिट पाएको थिएँ कि
हजुर,
नारी दिवसमा हरेक मन्त्रालयमा एउटा एउटा नारीहरूलाई भनेर एलोट गराएको थियो त्यो सिट, त्यसमा चाहिँ अनि मैले पाएको थिएँ, त्यहाँ कोही पनि नारीहरू नभएकोले, म एकजना मात्रै भएकोले, अनि त्यहाँबाट म अस्ट्रेलिया पढ्न गएको थिएँ। त्यहाँ मैले ट्रान्सपोर्ट इकोनोमिक्स भन्ने सब्जेक्ट लिएर पढेको दुई वर्ष।
यसरी जागिरे जीवन साङ्गीतिक जीवन हुँदै हुँदै घर परिवारतिर होमिनु भयो, त्यसपछि होइन यहाँको विवाह भयो अनि सन्तानहरू भए होइन। अब यहाँको परिवारको कुरा गर्दा यहाँले गाउनुभएका गीतहरूमध्ये यहाँको परिवारलाई राम्रो लागेको, हा यो कस्तो राम्रो गीत छ है हजुरको भनेर कहिले काहीँ भन्नुहुन्छ होला नि, त्यस्तो भनेको कुनै गीत छ?
त्यो सागरको छाती गएको राम्रो छ भन्नुहुन्थ्यो, त्यो गीत त्यस्तो त्यसरी कुरा गरिराख्नै कोही पनि, त्यति स्वर राम्रो छ गीत गाए पनि हुन्छ भन्छ, त्यति हो, अब आफूले कन्टिन्यू गर्न पाउँदैन भनेर पनि के गर्ने।
साङ्गीतिक जीवनलाई फर्किएर हेर्दा यहाँले के पाएँ के गुमाएँ जस्तो लाग्छ आफ्नो सङ्गीतको त्यो जीवनलाई त्यो समयलाई फर्किएर?
अब गीत गाउने भनेको आफै रमाएर गीत गाउने मन पराउँछु, के गुमाएँ के पाएँ भन्ने त्यसमा मैले सोचेकै छैन
हजुर,
त्यसरी विचारै गरेका छैन। मैले कुनै गीत गाउँदाखेरि मलाई आनन्द लाग्यो भने त्यही हो मलाई सबभन्दा खुसी लाग्ने कुरा, उसले गाऊ भन्दाखेरि पनि आफैले गाएपछि मलाई सन्तुष्टि हुन्छ, आफैले आफ्नो लागि गायो भने सन्तुष्टि हुन्छ, अरूको लागि भन्दा पनि त्यस्तो मनमा आउँछ के।
अब बाँकी दिनहरूमा चाहिँ अब त परिवारमा पनि भइसक्नुभयो, छोराछोरी पनि हुर्किवरी नाति नातिनासम्म भइसक्नुभयो, एक खालको फुर्सदिलो जीवन पनि भन्छन् यो जीवनलाई होइन, अब बाँकी नयाँ सृजनाहरू ल्याउने मन छैन यहाँलाई?
छ, अब कोसिस गर्दैछु।
उमेर त यहाँको
म 70+ भइसक्यो,
70 वर्ष+ भइसक्नुभयो, तर पनि अझै पनि भरभर उमेर देखिनुहुन्छ, एकदमै हराभरा देखिनुहुन्छ, फेरि पनि गीतहरू यहाँका सुन्न पाऊँ हामी यही चाहन्छौँ होइन। आफ्ना श्रोताहरूलाई जसले चाहिँ सुशीला कंसाकार जो यति मिठा मिठा गीतहरू कि गायिका हुनुहुन्छ, यति मिठो स्वर कि धनी हुनुहुन्छ, फेरि पनि उहाँहरूले सुन्न चाहनुहुन्छ, उहाँहरूलाई के भन्नुहुन्छ?
मेरो गीत सुनेर मन पराइदिनु भएकोमा धेरै धेरै आभारी छु, धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
एउटा प्रश्न, जस्तो यहाँको यस्तो राम्रो प्रभाव, यस्तो राम्रो यो सङ्गीतको प्रभाव होइन, यस्तो राम्रो प्रतिभा, यहाँको सन्तानमा यो प्रभाव चाहिँ परेको छ कि छैन त?
प्रभाव परेको छ,
गरिरहेछ।
अहिले आल्बर्ट रस भनेर छ नि मेरो छोरा गीत गाउने, ब्यान्ड छ, त्यसको फ्रन्ट म्यान उसले चाहिँ गीत गाउँछ, अरू एकजनाले गिटार बजाउँछ, एकजनाले बेस बजाउँछ, एकजनाले ड्रम बजाउँछ, तिनीहरू चारजना मिलेर एउटा ब्यान्डै खोलेको छ आल्बर्ट ट्रस्ट भनेर, शिरीष दली उसको नाउँ।
यहाँको सङ्गीतको प्रभाव छोरालाई पर्यो
त्यही भनौँ कि के भनौँ, ऊ चाहिँ अब अलि आर्टिस्टिकमै ढल्किया छ कि, आर्टिस्टै छ ऊ, काम पनि त्यस्तै त्यस्तै छन् उसको,
आर्टतिरै बढी इन्जोय गर्नुहुन्छ।
हजुर, आफैले रचना गर्छ सबै गीतहरू, आफैले बनाउँछ, आफैले ट्युनिङ राख्छ, आफैले गीत गाउँछ।
हजुर,
उनीहरू ब्यान्ड स्यान्ड खोलेर होइन अर्कै किसिमले भयो, अब म चाहिँ अलग्गै भएँ जस्तो लाग्छ, उसको सङ्गीत र मेरो सङ्गीत एउटै होइन जस्तो लाग्छ,
होइन मिल्दैन
मिल्दैन।
यहाँका सदाबहार गीतहरू भए,
हजुर
खुसी लाग्यो यहाँसँग यतिका कुराहरू भए होइन, गीत सङ्गीतका कुराहरू भए, पारिवारिक जीवनका कुरा भए। हाम्रो स्टुडियोसम्म यो उमेरमा, 70 वर्षको उमेरमा पनि हाम्रो स्टुडियोसम्म आइदिनु भयो, यसका लागि हामी यहाँप्रति आभारी छौँ।
तपाईँहरूले पनि अब यहाँसम्म मलाई चाहिँ बोलाएर दुई कुरा राख्नलाई निम्तो दिनुभयो होइन, त्यसको लागि पनि तपाईँहरूलाई धन्यवाद छ।
चिमल जस्तै उड्दै जाने मनहरूलाई बाँध्नु पर्ला, बगर जस्तै सुखा जीवन कहाँ गई रुज्ने होला, चिमल जस्तै उड्दै जाने मनहरूलाई बाँध्नु
अहिले सुन्नुभयो सुमधुर स्वर कि धनी सुशीला कंसकारसँग भएको यो कुराकानी। यहाँहरूलाई सङ्गीत साधना कार्यक्रम कस्तो लागिरहेको छ? कार्यक्रम सुनिरहनु भएको छ भने हामीलाई यहाँहरूका मनका खुलदुलीहरू सँगसँगै आफूले सुन्न चाहनुभएका सङ्गीत साधकहरूका बारेमा लेखेर इमेल पठाउन सक्नुहुनेछ। हामी यहाँहरूले नै रोज्नुभएका खोज्नुभएका सङ्गीत साधकहरूका जीवन यात्रा र सङ्गीत साधनाका कुरा लिएर अवश्य नै यही समयमा आउनेछौँ। हवस् त, आजलाई सङ्गीत साधना कार्यक्रम यति नै। अर्को हप्ता अर्कै सङ्गीत साधकका जीवन अनुभवसँगै साधनाका प्रसङ्गहरू लिएर तपाईँहरू माझ आउने बाचा गर्दै प्रविधिमा रहनुहुने राधिका ओझासँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, तपाईँका हरेक पल शुभ रहन्।
बग्दा बग्दै